आजको फ्रिडम चौतारी पडकास्टमा यहाँहरूलाई स्वागत छ। आज हामी कुराकानी गर्दैछौँ नेपालको समग्र पत्रकारिता क्षेत्र कता गइरहेछ, नेपाली पत्रकारिता दुई खेमामा विभाजित भएको हो कि पनि भन्ने कुरा चाहिँ एक थरीका सोचाइ छ भने अर्को थरी चाहिँ होइन, यो पत्रकारहरू चाहिँ अलिकति आफू पनि संयम हुनुपर्छ अनि पत्रकारिता गर्नेहरू संयम हुने कि सरकार पनि संयम हुने भन्ने पनि अर्को प्रश्न पनि छ। यस्तै विषयमा चाहिँ हामी छलफल गर्दैछौँ प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहाल, शिक्षक पत्रिकाका सम्पादक र उहाँ पूर्व राष्ट्रपतिका सल्लाहकार पनि हुनुहुन्थ्यो र सँगसँगै पत्रकार तारनाथ दाहालजी पनि हुनुहुन्छ, उहाँलाई पनि म स्वागत गर्छु। त्यस्तै गरेर राजेन्द्र दाहाललाई पनि स्वागत गर्छु। म सहजमान श्रेष्ठ। राजेन्द्र, के भइरहेछ हाम्रो देशमा, यो पत्रकारिता क्षेत्र कता गइरहेछ? कोही व्यक्तिहरूले चाहिँ के भन्छ भन्दाखेरि होइन यो सरकारले गरेको कुराहरू धेरै नै बढी भयो भन्ने कुराहरू भइरहेछ, कुनै व्यक्तिहरूले चाहिँ होइन सरकारले गरेको जे कुरा छ त्यो पत्रकारहरूलाई ठिक लाउनलाई चाहिँ गरिरहेछ र पत्रकारहरू पनि अलिक बढी भएको छ भन्ने कुराहरू पनि आइरहेछ। हामी यही विषयमा छलफल गरौँ न ताराजी।
हुन्छ हुन्छ
एकदम धन्यवाद सरजी। यो एकदमै सान्दर्भिक विषय हो अहिलेको पत्रकारिताको अहिलेको अवस्थाको बारेमा। समाजमा जुन किसिमका छलफल टिका टिप्पणीहरू भइराखेका छन् तिनै विषयमा हामीले पनि केही कुराहरू चिरफार गर्न पायौँ भने त्यो राम्रै हुन्छ जस्तो लाग्छ मलाई। अहिले नेपाली प्रेसमाथि एउटा तब्काबाट धेरै ठुलो आक्रमण भइराखेको छ र अनि त्यो ठुलो तब्काबाट अझ अलिक स्पष्ट भाषामा भन्नुपर्दाखेरि राज्यको माथि बस्नेले नै प्रेसलाई गाली गरे के हुँदो रहेछ भने जस्तो अब माथिल्लो तहको मान्छेले ए यो त राम्रो चिज होइन त्यसले राम्रो गरिराखेको छैन भनेपछि तलकोलाई ए होला भन्ने पर्दो रहेछ। हुन पनि हो, हाम्रो समाज संस्कृति पनि त त्यस्तै हो नि त, महाजना ए नगता सपन्त होइन, ठुलो मान्छे जुन बाटो हिँड्यो हिँड्नुपर्ने बाटो त्यही हो भन्ने ठान्दो रहेछन् र गाली गर्न थाल्दो रहेछन्। अहिले नेपाली मिडिया जिम्मेवार भएन, संयमित भएन, एकदम नकारात्मक कुरा मात्रै गर्यो भनेर मन्त्री प्रधानमन्त्री नेता आदिले जो टिका टिप्पणी गरिरहेका छन् त्यसको असर समुदाय तहसम्म परिराखेको छ र कतिपय त भ्रममा पनि परिसक्यो, ए नेपाली मिडिया बर्बादै पो हो कि, पत्रकारहरूले त बर्बादै पो गरिरहेको छ, यिनीहरूलाई त तल लाउनै पर्ने पो हो कि भनेर। अनि हाम्रा सरकारका प्रवक्ता सञ्चार मन्त्री हुनुहुन्छ, उहाँ जुन किसिमले बोल्नुहुन्छ अनि उहाँका कुरा धेरैलाई बडो ठिक लागिराखेको देखिन्छ, सामाजिक सञ्जालमा यसो फलो गर्दाखेरि त्यस्तो भान पाइन्छ। तर त्यसो भन्दैमा नेपाली प्रेसको जगतको पत्रकारिता जगतको कुनै कमी कमजोरी हुँदै नभएका त्यो होइन, त्यस्तो फरक छैन। त मैले चाहिँ के भन्ने गरेको छु प्रायः यस्तो छलफलहरूमा भने ठिक छ हामी सबै कुराहरू सुन्ने गुनासो राख्ने दुईवटा बास्केट राखेर बसौँ। अब गुनासो कसले गरेछ, जसलाई मिडियाले जसका बारेमा टिका टिप्पणी गर्यो, जसको बारेमा जसको नकाम उदाङ्ग पारिदियो त्यसले मिडियालाई दोष लगाएर केही भनेको छ भने त्यसको गुनासो छ मिडियाप्रति भने त्यसलाई एउटा बास्केटमा हालौँ। अनि जसले अर्कै किसिमले चाहिँ होइन मैले त मिडियाले त मलाई ठाउँै दिएन सुनवाई नै भएन मेरो त भनेर जेन्युनली अर्को कुरा गर्छ, अर्को गुनासो छ अर्को पाठकको भने तर अर्को बास्केट हालेर हेरौँ। पहिलो गुनासोलाई जसको बारेमा समाचार छापिएको छ मिडियाले जसलाई एक्सपोज गरिदिएको छ तिनका गुनासालाई एक र अर्को दोस्रो गुनासोलाई चाहिँ प्रेसले बडो जेन्युन ठान्नुपर्छ, जिम्मेवारीपूर्वक सुन्नुपर्छ। केही दिन अगाडिको मात्रै तपाईँले घटना सम्झिनुभयो भनेदेखि विश्वविद्यालयका केही प्राध्यापकहरूको गुनासो के थियो भने मिडियाले हाम्रो कुरै सुन्दै सुनिराखेको छैन, ए बाबा तिमीहरू गलत डकुमेन्टको आधारमा समाचार दिइराखेको छौ, त्यो होइन सही डकुमेन्ट यो हो सुन भनेर भनिराखेको छ। उनीहरूले जुन गुनासो सामाजिक सञ्जाल मार्फत र अरू गरे अन्तत मिडियाले सुन्यो, त्यो अहिले त्यो केस चाहिँ सच्चो साम्य भएको छ त्यसैमा। तर अब कसैले अब कहाँको सरकार जग्गा हडपिदियो अनि फलानाले हडप्यो उसको भूमिका छ उसले गर्यो, खोइ 33 केजी सुन कता गयो त्यो फलानाको हत्यारा खोइ भनेर यसरी मिडियाले प्रश्न उठाउँदाखेरि त्यो मिडियामाथि कसैले प्रश्न उठाउँछ भनेदेखि अब त्यसमाथि फेरि मिडियाको थप दायित्व के हुन्छ भने त्यो प्रश्न उठाउनेलाई माथि अझै खोजिन त्यसलाई अझै नाङ्गो पार्न पुगेको छैन, त्यसमा अझै नङ्ग्याउन पुगेको छैन भन्ने हुन्छ। त्यस कारणले अहिले मिडियामाथिको धेरै टिका टिप्पणी चासो किन भइराखेको भने मिडियाले केही गरिराखेको छ, मिडिया यहाँ अहिले सशक्त रूपमा जीवन्त रूपमा बसिराखेको परिणाम हो यो, र मिडिया क्षेत्र जागरुक छ, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने मान्छेहरू जागरुक छन् र त्यसलाई अरू सेक्टरले पनि, पत्रकारले मात्रै होइन अरूले पनि त्यसको महत्त्व बुझेका छन्, उनीहरूले साथ दिइराखेका छन्। त्यस कारणले समग्रमा स्थिति निराशाजनक छैन, बडो सङ्घर्षपूर्ण छ तर निराशाजनक छैन। मिडिया काउन्सिल ऐन ल्याएको छन् त्यो नियन्त्रण गर्छु भनेर नियम, त्यस्ता ऐनका अरू थुप्रैवटा मस्यौदा तयार भएको कुरा हामी सुनिराखेकै छौँ, होइन, एकपछि अर्को सबै थोक छ, तर त्यसमा पनि धेरै म त डराएको छैन। मिडिया काउन्सिल ऐनले पासै कसरी गर्छन् मैले एक महिना अगाडि पनि भनेकै हो र अहिले पनि त्यही लाग्छ, पारित कसरी गर्दो रहेछन् हेरौँ, अनि त्यसपछि पारित गरेछन् लागू कसरी गर्दो रहेछन्, लागू गर्ने म त एउटा त मै पनि त हो नि त, मैले पनि त रिकग्नाइज गर्नु पर्दो हो नि त त्यसलाई, मैले त्यसलाई मान्यतै दिन्न भने तिमी त्यो अनुसार तिमीले प्रस्ताव गरेको विधेयक अनुसारकै ऐन बनाएर मिडिया काउन्सिल बनाउँछौ भने तिम्रो काउन्सिलमा म पाइलै राख्दिनँ, तिम्रो काउन्सिलबाट म आफूलाई चिनाउनै चाहन्न, हो तिम्रो परिचय पत्रै लिन्न म, के गर्छौ मलाई, मलाई संविधानले दिएको अधिकार त फेरि अर्कोले अर्को निकायले पनि दिन्छ, कार्यकारीले खोसेर मात्रै त खोसिने होइन होला त्यसमा चाहिँ। त्यस कारणले सङ्घर्षपूर्ण यस अर्थमा छ, सङ्घर्ष गरिराख्नुपर्छ, अब कसैले लहरबाजीमा अथवा स्वार्थवश जो यो खालका कामहरू गर्न खोजिराखेका छन् उनीहरूलाई धेरै प्रोत्साहित गर्न हुन दिनु हुँदैन, समयमै साइज ठेगाना चाहिँ देखाइदिनुपर्छ तिनीहरूको, तर धेरै निराश हुनुपर्ने अवस्था केही पनि छैन। त्यसमा
पाका पत्रकारका पाका कुरा, अब अर्का पाका पत्रकारले के भन्नुहुन्छ त यसमा?
होइन, बहस जे अहिले भर्खरै राजन दाईले भन्नुभयो त्यही नै हो, नेपाली पत्रकारितामा जुन किसिमको जुझारूपन छ र यसले पर्दाखेरि स्वतन्त्रताको पक्षमा, नागरिक अधिकारको पक्षमा, लोकतन्त्रको पक्षमा, शान्तिको पक्षमा, न्यायको पक्षमा, अथवा खराबीहरू भ्रष्टाचार भयो, तपाईँको गलत निर्णयहरू भयो भने त्यसको विरुद्ध लड्ने जुन किसिमको एउटा सशक्त चरित्र बोकिरहेको छ, त्यसबाट चिडिएका मानिसहरूले चाहिँ अहिले अलि बढी कस्न खोजेको नै हो। हामी त जनताबाट अनुमोदित भएर आयौँ, हामीसँग त झन्डै दुई तिहाईको बहुमत छ, यो अवस्थामा त हामीलाई कुनै अवरोधहरू हुनुहुन्न, हामीले बिना अवरोध काम गर्ने मौका पाउनुपर्छ। त्यस कारण यो अलि हामीलाई क्रिटिकल्ली हेर्ने यो मिडिया पनि हो, यसलाई किन साइजमा नराख्ने भन्ने मनोविज्ञानले बढी काम गरेको देखिन्छ। त्यसैले कठोर नीतिहरू बनाउने, कठोर कानुनहरूको मस्यौदाहरू गर्ने र केही व्यवहारमा पनि सङ्कटहरू ल्याउने प्रयासहरू भएको छ र कस्तो भएको छ भने एउटा त्रासको वातावरण चाहिँ सिर्जना भएको छ। पक्कै पनि तपाईँको उहाँले भने जस्तै सङ्घर्षपूर्ण अवस्था छ। अब जस्तो भनौँ न, फौजदारी संहिता आयो, त्यसका कयौँ व्यवस्थाहरूलाई अहिले मिडिया जगतले अटेरै गरिराखेको छ, त्यसलाई नदेखिया जस्तो गरेर अगाडि बढिरहेको छ, सरकारको निकायहरूले पनि त्यसमा टेकेर एकैचोटि हानिसकेका अवस्था छैन। तर अर्को पक्ष छ नि, नागरिक पक्ष, जसले फेसबुकमा लेख्छ, जसले ट्विटरमा लेख्छ, जसले युट्युबमा लेख्छ, जसले गीत सङ्गीतबाट चाहिँ आफ्ना कुराहरू भन्छ, व्यङ्गद्वारा भन्छ, त्यो अलिक बढी कमजोर पनि छ, सेन्सिटिभ छ, त्यतातिर हिट गरिरहेछ र त्यतातिरबाट कस्तै ल्याएर प्रेसलाई तर्साउने प्रयासहरू अहिले जुन देखिँदैछ। त्यसैले एकातर्फ कानुनहरू, खराब कानुनहरू बन्ने कुरालाई हामीले गम्भीरतापूर्व हेरिरहनु पर्ने छ भनेदेखि अर्कोतर्फ चाहिँ कस्तै कस्तै ल्याएको छ, बोल्न नदिने, जस्तो माइती घरमा नलाम बोल्न नदिने भनियो, तर त्यहाँ त नागरिक समाजले मिचेरै बोल्यो, अरू प्रश्न के अरे सुन्न नपाउने, सूचनाहरू खोज्न नपाउने, सिंहदरबार प्रवेश गर्न नदिने भन्ने कुराहरू हुन थाल्यो, त्यसलाई पनि प्रेसले अटेर गर्यो। नेपाल म्यागजिनले प्रधानमन्त्रीको एउटा स्केच सहितको एउटा फोटो कभर पेज बनायो, त्यो म्यागजिनलाई उसले छुन्न सकेन, तर त्यस्तै किसिमको अर्को स्केच फेसबुकमा हाल्ने हेडमास्टरको अहिले जा तपाईँको पूर्वपक्षको लागि थुनामै पठाइएको अवस्था छ भनेपछि यस किसिमले अर्कोतिरबाट पनि आएको छ। यो दुवै पक्षलाई हामीले हेरेर अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता, प्रेसले खालि अब आफ्नो स्वतन्त्रता, हामीलाई समाचार सङ्कलनमा अवरोध भएको छैन, प्रकाशनमा अवरोध भएको छैन, अथवा हामीलाई प्रसारणमा अवरोध भएको छैन भनेर चुक लाग्नु चाहिँ हुँदैन। जुन किसिमले नागरिकहरूको पङ्क्तिलाई अहिले चाहिँ थिच्ने प्रयास भएको छ, अभिव्यक्ति स्वतन्त्रताको त्यो घाँटी त्यहाँबाट निचोर्ने जुन प्रयास भएको छ, त्यो अन्ततगत प्रेस जगतमाथि पनि आक्रमण हुनसक्छ र यो कठोर कानुनहरू जुन जसरी सिर्जना गरिँदैछ त्यसले एउटा वातावरण बनाउँदैछ। तपाईँको भन्नुहोस् न, गोपनीयताको हक सम्बन्धी नयाँ ऐन आएको छ, त्यसको अहिले त्यति प्रयोगमा देखेको छैन, फौजदारी संहिता प्रयोगमा भएको देखेको छैन, विज्ञापन सम्बन्धी एउटा कानुन राष्ट्रिय सभाले पास गरेर पनि सभामा कुन दिन पास हुने हो ठेगान छैन, तपाईँको सूचना प्रविधि सम्बन्धी विधेयक संशोधन होला, सुधार होला, व्यापक आलोचना भइरहेको थियो, तर कुनै पनि सुधार नगरिकन संशोधन हुने गरी समितिबाट फुल हाउसमा जाँदैछ यो हप्ता भनेपछि कानुनहरू जुन जसरी बनेर आएको छ अब यो सबै वातावरण बनेपछि मिडिया काउन्सिल पनि आउँछ आम सञ्चार ऐन पनि आउनेवाला छ र अरू प्रदेश तहमा पनि यस किसिमको कानुनहरू जसरी बनाइँदैछ यसले चाहिँ समग्रतामा प्रेस स्वतन्त्रतालाई एउटा नियोजित रूपमा नै सीमित गर्ने नियन्त्रित गर्ने जुन चालाबाजी देखिन्छ अब यो यसप्रति जुन जागरूकतापूर्वक अहिले हामी बहस गरिरहेछौँ नि यसले चाहिँ यो बहसलाई बढाउँदै लानुपर्छ।
ताराजीले अर्को कुरा पनि भन्नुभयो सोसियल मिडियालाई चाहिँ सुरुमा सरकारले अलिकति तर्साउने अथवा चाहिँ त्यहीँ आएका अभिव्यक्तिलाई कानुनी दायराभित्र हो भनेर भनेर त्यसलाई चाहिँ सजाय दिने जस्ता कुराहरू भइरहेछ। मलाई एउटा कुरा के लाग्यो नयाँ युवाहरू यति अभ्यस्त छन् उनीहरूलाई अब त्यो सामाजिक सञ्जाल छ त्यो बिना उनीहरू बाँच्न नसक्ने जस्तो परिस्थिति आइसकेको छ भने चाहिँ त्यो युवाहरूमा त एक प्रकारको वितृष्णा त पैदा हुन्छ होला नि सरकारले त्यो के सोचेको होला।
हिजो माइती घरमण्डलामा तपाईँको युवाहरूको स्वतस्फूर्त जुलुस आएपछि प्रणेश गौतमलाई बेलुका सरकारले छोड्यो नि त्यसले चाहिँ एउटा आक्रोश नयाँ पुस्तालाई चाहिँ कति बेला त्यसको विद्रोहको त्यो बाढी फुट्ने हो त्यो खतरा त देखिया छ तपाईँले सही भन्नुभयो।
जस्तै अब अहिले एक तब्का हाम्रा साथीहरू नै पत्रकार साथीहरू नै हुनुहुन्छ उहाँहरू चाहिँ सरकारबाट कुनै न कुनै रूपले चाहिँ उहाँहरू पुरस्कृत हुनुभएको छ अनि एक तब्का त्यो पुरस्कृत अथवा त्यस्तै खालका तब्काका साथीहरू चाहिँ होइन सरकारले जे काम गरिरहेछ त्यो सबै चाहिँ पत्रकारहरूलाई चाहिँ एउटा ठिक ढङ्गले आफ्नो पत्रकारिता गर्नलाई सिकाउनलाई अगाडि बढेको छ भनेर त्यस्ता कुराहरू आइरहेछ। पत्रकारलाई सरकारले सिकाउनु पर्छ र भने
होइन यो प्रवृत्ति सधैँभरि भइरहेको छ त्यसमा कुनै आश्चर्य मान्नु पर्दैन सरजी किनभने सरकार भनेको त राज्यलाई प्रदान गर्छ ढुकुटी उसको हातमा हुन्छ अब सम्पत्ति कसलाई चाहिएको छैन यसो सुविधा कसलाई चाहिएको छैन होइन त्यस कारणले मान्छेका व्यक्तिहरूले कम्प्रोमाइज गर्न सक्छ त्यो जान्छ त्यो हरदम भइरहेको छ तर सँगैको कुरा के हुन्छ भने त्यसलाई प्रतिवाद गर्ने अर्को शक्ति पनि त्यहाँ तुरुन्तै जन्मिराखेको हुन्छ के सधैँभरि पुरानो रहिराख्दैन त्यसमा त जाँदै गर्छ मान्छे कोही बिग्छ बिग्यो भने अर्को आउँछ त्यहाँ फेरि किन्ने किनिराख न किनिराख्यो भने त आउनु त छोड्दैन त्यहाँ त्यो ठुलो पाटो थियो। अहिले मैले देखेकोमा एउटा यो सामाजिक सञ्जालको पाटोमा जुन कुरा गर्नुभयो एउटा कुरा हामीले यो मिडियाले र हामी जस्तैले पनि एउटा पब्लिकलाई आम युवाहरूलाई भन्नुभयो अथवा अरूलाई पनि बुझाइदिनु पर्ने कुरा के छ भने तपाईँहरू पत्रकारले जे गरो मिडियाले जे गरो त्यही मात्रै त्यही सबै कुराहरू चाहिँ आफू खुसी सबैतिर गर्दाखेरि अलि होस पुर्याउनुहोस् है प्रेस अलि सङ्गठित छ हामी पत्रकारहरू त सङ्गठित छौँ नि त होइन आएर तुरुन्तै नेपाल म्यागजिनको कार्टुनमा त्यत्रो आलोचना गर्दाखेरि पनि किन त्यहाँ तिनपल्ट सोच्नु पर्यो नि त तर प्रणेशलाई लान त सोच्नु पर्यो नि किनभने उसलाई आइसोलेसनमा लग्यो ऊ त सङ्गठित छैन एउटा व्यक्ति हुन्छ सामाजिक सञ्जालको प्रयोगकर्ता हुन्छ त्यस कारणले त्यहाँ विचार के गर्दै बुझाइदिनु छ पब्लिकलाई भने एउटा कुरो प्रष्ट पारिदिनुपर्छ सबै मिडिया सामाजिक सञ्जाल त्यो मिडिया त जम्मै हुन् नि त ती सबै मिडिया पत्रकारिता होइनन् प्रेस होइनन् होइन प्रेस पनि त्यसको अङ्ग हो तर सबै मान्छे पत्रकार होइनन् होइन त्यस कारणले पत्रकारितामा मान्छेले अब सामाजिक सञ्जालमा यति गैर जिम्मेवार कुराहरू यति बर्बाद कुराहरू आउँछ अनि मान्छेले पत्रकारितालाई गाली गरिराखेको हुन्छ पत्रकारलाई गाली गरेको हुन्छ कुरो बुझाइदिइराख्नुपर्छ त्यो हामीले चाहिँ र यो छुट्याइदिनुपर्छ र कयौँ मान्छेहरू युवाहरू उसले यसो गरेको छ त मैले गर्दा किन हुँदैन भनेर पनि लागेका हुनसक्छन् त्यहाँनिर चाहिँ होस पुर्याउनु एउटा त्यो पाटोमा जरुरी छ त्यो बुझाइदिनुपर्ने त्यो अर्को पाटो छ। अब दोस्रो चाहिँ यो जम्मै खालको विकृतिहरू यो सबै किन भइराखेको छ भने म अघि सुरुमा पनि मैले लगेँ म नेतृत्वमै जान्छु के जगत नेपालले इन्टरभ्यू लिएर गिरिजाप्रसाद कोइरालाको एउटा किताब निक्लेछ त्यसमा एउटा यो प्रेसको सन्दर्भ छ त्यहाँ के चाहिँ प्रेसले जतिसुकै आलोचना गरोस् जतिसुकै गाली गरोस् प्रेसलाई जहिले पनि हामी राजनीति गर्नेहरूले मित्र शक्ति नै ठान्नुपर्छ त्यसले केही नभए पनि मैले यो कुरा उहाँले भन्नुभएको छ यो किन बुझेँ कसरी बुझेँ भने त्यत्रो वर्ष त हामीले त न सरकार चलाउन पायौँ 30-32 वर्षसम्म चाहिँ होइन न देशमा बस्न पायौँ काहीँ पनि बस्न त नेपाली काङ्ग्रेस भन्ने अथवा हाम्रो पार्टीलाई कसले जोगाएर राखिदियो त प्रतिबन्धित नेपाली काङ्ग्रेस भन्यो भने त्यही प्रेसले जोगाएर राख्यो त भने होइन अथवा देश बेचुवा भन्यो अराष्ट्रिय तत्त्व भन्यो त तर भन्न त हामीलाई भने पनि जोगाई त दियो त जनताका मनमा जनताको स्मृतिमा त पार्टीलाई जोगाइदिने सम्झाइदिइराख्ने त्यो प्रेस हो त्यस कारणले कहिले पनि त्यसलाई पर शत्रु ठान्नु हुँदैन त्यो जहिले पनि मित्र शक्ति हो भनेर बुझ्नुपर्छ प्रेसको बारे यति कुरा किन बुझ्दैन हाम्रो नेतृत्वले चाहिँ नि यहाँ कोही थोरै सबै यत्रो अरब अरब करोड करोडका लगानी गरेर बसेका मिडियाको मान्छेहरू जुन छ साहुहरू त्यो सधैँ सरकारसँग झगडा गर्न बसे हुन्छ तिनीहरू त उनीहरू त आफ्नो ड्युटी गर्छन् आफ्नो व्यवसाय पनि गर्दै गर्छन् पो भने अब उतापट्टिबाट जहिले पनि शत्रु जस्तै ठान्दिया छ गाली नै गरिदिएको छ यो कहाँ ढङ्ग नपुगिराखे हो म ढङ्गै भन्छु के ढङ्ग नपुगिराखेको जस्तो लागिरहेको छ कि अर्थात् साह्रै सानो चित्त भयो नेतृत्वको नेतृत्वले यसरी प्रेसलाई यसरी कर्नर भन्ने नेपाली प्रेस त वास्तवमा धेरै फ्रेन्डली छ धेरै विवेक प्रयोग गर्छ धेरै ऱ्यासनल छ अन्तको जस्तो छैन त्यस्तो पाटोमा चाहिँ तर यो त्यस हिसाबमा भन्दाखेरि चाहिँ के लाग्छ भने उहाँहरूलाई पनि प्रेसको भूमिका के हो प्रेस के हो भनेर बुझाउन पढाउन नै जरुरी भएको पनि देख्छु म
नेपाली प्रेस चाहिँ धेरै नै सहिष्णु पनि छ सन्तुलित पनि छ र दुश्मनै कसैलाई डिक्लेयर गरेर यसले खेद्दैन पनि जस्तो अमेरिकी प्रेस त्यत्रो 400 वर्ष 300 वर्षको इतिहास भयो यो प्रेसिडेन्ट ट्रम्पलाई हेर्नुहोस् न उनीहरूले एक किसिमले शत्रु नै जस्तो गरेर सामूहिक रूपमै अमेरिकी प्रेसले यो चाहिँ अमेरिकाको लागि असाध्यै खराब राष्ट्रपति भयो भनेर हरेक कदममा आलोचना गरिरहेको छ अहिले हाम्रो सरकारको लागि त त्यसो गरेका छैन यद्यपि प्रेसमाथि नै सरकारका कदमहरू चाहिँ कठोर बनिरहेका छन् सरकारले डिफेम गरिरहेको छ प्रेसलाई बदनाम गराइरहेको छ उसको विश्वसनीयतामाथि आक्रमण गरिरहेको छ तैपनि प्रेसले सहिरहेको छ भने नेतृत्वले सरकारले प्रेससँगको एउटा निरन्तर संवादलाई राख्नुपर्छ सूचनामा एउटा सहज पहुँचको अवस्था सिर्जना गरिदिनु पर्यो र उसको आलोचनालाई सहिष्णुतापूर्वक सुनिदिनु पर्यो तर त्यो आलोचनालाई नसहने जुन प्रवृत्ति देखिएको छ पोलिटिकल लिडरसिपमा त्यो देखिँदाखेरि ब्युरोक्रेसीमा तपाईँको प्रहरीमा अथवा राज्यका संयन्त्रमा स्थायी रूपमा बसेकाहरू त चिडिएकै हुन्छन् प्रेसप्रति किनभने उनीहरूले गरेका कामप्रति प्रेसले जहिले पनि खोतलिरहेको हुन्छ फलो गरिरहेको हुन्छ वाचडगको रोल गरिरहेको हुन्छ त्यस कारण ऐन मौकामा यो प्रेसलाई त ठिक पार्नै पर्छ भन्ने मान्यताबाटै उनीहरू त्यहाँ एउटा चाहिँ पूर्वाग्रहको मानसिकता लिएर बसिरहेका हुन्छन् त्यहाँ राजनीतिक नेतृत्वले ठाउँ दियो र अहिले के भयो भने एकैचोटि तपाईँको समग्र संरचना भन्छ नि स्टेटको टोटल संरचना नै यो अभिव्यक्ति स्वतन्त्रता त बढी भयो मुलुकमा इन्टरनेटले गर्दा धेरै समस्याहरू भयो प्रेस चाहिँ एउटा समस्याको रूपमा रह्यो यो सबलाई एउटा साइजमा राख्नुपर्छ भन्ने कुराको सबै पक्ष मिल्न गयो कि त्यसमा तपाईँको व्यापारिक वर्गको पनि इन्ट्रेस्ट मिल्छ किनभने उसले पनि गर्ने लगानीका क्षेत्रहरूमा उसले गर्ने टेन्डरहरूमा प्रेस चाहिँ समस्या खडा गरिदिइरहेको हुन्छ त्यसैले एउटा यो बिजनेस सेक्टर पोलिटिकल सेक्टर र तपाईँको चाहिँ ब्युरोक्रेसी यो अनि राज्यको इभन चाहिँ अदालत पनि कतिपय सन्दर्भमा कठोर भएको देखिराखेका छ त्यसमा यो समग्र मानसिकता एकजुट हुन पुगिरहेको छ त्यो कुरालाई रोक्नुपर्ने एउटा लोकतान्त्रिक नेतृत्वले नै हो किनभने लोकतन्त्रवादी नेतृत्वले शासन चलाउने व्यवस्था लोकतान्त्रिक व्यवस्था बनाएकै के हो भने त्यसले जहिले पनि नागरिकको पक्षमा नागरिक अधिकारको पक्षमा स्वतन्त्रताको पक्षमा राजनीतिक नेतृत्व प्रदान गर्छ भनेर हो तर त्यो राजनीतिक नेतृत्वले त्यो आफ्नो भूमिका बिर्सिदियो भनेदेखि के हुन्छ भने राज्य संयन्त्रभित्र भएका स्वाभाविक रूपमा जुन चाहिँ अलोकतान्त्रिक सोच र चरित्रहरू हुन्छन् र आफूलाई निगरानी गर्ने पक्ष खास गरी नागरिक समाज स्वतन्त्र प्रेस या मानवाधिकारको क्षेत्र जस्ता क्षेत्रहरूलाई चाहिँ ऐन मौकामा आइसोलेटेड गर्ने त्यसलाई त्यसलाई किनारामा धकेल्ने अथवा आक्रमण गरिहाल्ने ठाउँ चाहिँ पाउँछ अहिले देखिन्छ त्यो त्यो स्पेस चाहिँ जुन कन्ट्रोल हुनुपर्थ्यो त्यसलाई फुकुवा गरियो अहिले राजनीतिक नेतृत्वको व्यवहारले जस्तो लाग्छ त्यो उहाँले भन्नुभएको विश्लेषण वास्तवमा त्यो सही विश्लेषण हो
1.5-2 वर्ष यताको प्रवृत्ति हेर्नुभयो भने म एउटा कुरा अध्ययन गरिराखेको छु भने मिडियाको कन्टेन्ट चुनाव भइसकेपछि 1.5 वर्ष चान्चुन भयो होइन यो चुनाव भएपछि के गरिदिएछ भने यो गएको चुनावले राजनीतिक मुद्दा ठक्क जहाँ थियो त्यही रोकिदिएछ क्या किनभने चुनावै भइसकेको 5 वर्षलाई प्रष्ट म्यान्डेट चाहिँ जनताले दियो अनि सुशासन भनेको भ्रष्टाचार हो भ्रष्टाचारका कुरा प्रेसले म्याक्सिमम खोतल्न थाल्यो भ्रष्टाचारको कुरा खोतल्दाखेरि रिस ककललाई उठ्छ नेतालाई रिस उठ्छ जबकि रिसाउनु नहुने उही हो, किनभने प्रेसले खोतल दिएपछि त उसलाई काम गर्न सजिलो भएको छ, किनभने भ्रष्टाचार नियन्त्रण गर्ने ड्युटी त उसको हो नि त त्यसमा चाहिँ, होइन सर्वोच्च नेताको, उसको काम हो नि त्यो पार्टीहरू कर्मचारीलाई रिस उठ्छ ल भ्रष्टाचार कसले गर्छ, अधिकार नभएकाले भ्रष्टाचार गर्छ कहीँ कहीँ गर्दै गर्दैन, न्यायाधीशलाई न्यायालयहरूलाई पनि रिस उठ्छ किनभने त्यो पनि त धेरै चोखो त छैन, होइन हैरानै छ उही छरपष्ट अरूको जस्तो नपार्ने मात्रै खोज्या हो, फुतुको फुतु जागिरबाटै निकालिरहेको छ नि उनीहरूले पनि, होइन लाज जोगाउँदै लाज जोगाउँदै गर्नु परेको छ त्यो बाध्यता छ त्यहाँ चाहिँ, अनि परिणाम अब साउजी व्यापारी आदि इत्यादिलाई त जति अपारदर्शी व्यवस्था भयो सजिलो त्यति फाइदा हुने त्यो पाटोमा चाहिँ, त्यस कारण अहिले प्रेसमाथि धेरै एट्याक भएको कारण के हो भनेदेखि सुशासनको मुद्दाहरू भ्रष्टाचारका मुद्दाहरू मिडियाले धेरै उठायो त्यसैमा चाहिँ, र ठ्याक्क यो च्यानल यतापट्टि मिलाउनु पर्ने बेलामा किशोर नेपाल भाइले चाहिँ एउटा ट्विट गर्नुभएको रहेछ के, है यो सुनका कुरा त आजकल त मिडियामा त आउनै छोडे भनेर चाहिँ, होइन कहाँ हराए, सायद च्यानल मिल्यो त्यसो भएदेखि, होइन च्यानल नेपालसँग गडाङ गुडुङ गर्छन् न्युज आउँछन् अब छाडो त्यो बाटोमा, अथवा त्यसले बाटो पक्रियो घट्छ त्यो बाटोमा चाहिँ, होइन अब किनभने प्रेसले केही चालै नपाउने व्यवस्था भयो होला नि त, सेटिङ टप्प मिलेपछि या त सुन आउनै छोड्यो भ्रष्टाचारै हुन छोड्यो कुरै सिद्धियो, अथवा सेटिङ यस्तोसँग मिल्यो कि प्रेसले कहीँ केही थाहै पाउँदैन न्युज आउँदैन अब उहाँहरूलाई आइसन्छ, अब अहिले धेरै जसो मुद्दा के का आएका छन् जग्गाका आएका छन्, जग्गामा नेपालका को लागेका छन् कर्मचारी र राजनीतिक दल, राजनीतिक दलमा व्यक्तिलाई छोड्ने हो भने अरू पार्टीका व्यक्ति मात्रै हुन् त, कम्युनिस्ट पार्टीहरू त सङ्घ संस्थागत रूपमै लागेका छन् उनीहरू त, होइन देशैभरि उनीहरू घर बनाउने भातृ सङ्गठनका उप बनाउने उनीहरू त खुलेरामै जग्गामा बढी पहिलेदेखि चासो राखेका हुन्, र अहिले जुन न्युजहरू आइरहेका छन् हिजोका दिनमा पनि अरू वा डेमोक्रेसीको लागि सङ्घर्ष गरिरहेको बेला उनीहरू त जग्गै पास गर्नेमा लागिरहेको छन् त्यसमा चाहिँ, होइन अहिले एक्सपोज भएका नि, अब यसले अनि उहाँहरूको कन्सिरी नताते कसका चाप्नु त अनि त्यसमा त उहाँहरूको त्यो, तर प्रेसले ठिक गरेको छ, प्रेसले उहाँहरूलाई रिस उठो भन्दैमा उहाँहरूलाई दिक्क लाग्यो भन्दैमा प्रेसले आफ्नो ड्युटी निर्वाह गर्न आफ्नो काम गर्न छोड्नु हुँदैन त्यस बाटोमा।
अहिले यहाँले भन्नुभयो जस्तै मैले यो एक वर्ष अगाडि हाम्रो खास गरी हरेक वर्षको प्रेस स्वतन्त्रताका अवस्थाहरूको चुनौतीको विश्लेषण गर्ने सन्दर्भमा हाम्रो फ्रिडम फोरमले एउटा निष्कर्ष के निकालेको थियो भनेदेखि, अब नेपाली प्रेसको ध्यान एन्टी करप्सन इस्युजहरूमा गभर्मेन्टका सर्भिसहरूमा केन्द्रित हुन्छ, सुशासनको मुद्दा पहिलो एजेन्डा बन्छ प्रेसको, र त्यहाँनिर इन्भेस्टिगेटिभ जुन चरित्र छ प्रेसको त्यसलाई सबैभन्दा बढी आक्रमण हुन्छ र चुनौती त्यहाँ आउँछ भनेर हामीले विश्लेषण गरेका थियौँ, घटनाहरू त्यतातर्फ अगाडि आयो। र यो बेलामा अब इन्भेस्टिगेटिभ जर्नलिजम त झन् बढी सशक्त र एग्रेसिभ हुनुपर्छ नि, होइन अब यो कसरी हुने, यसमा अलि अझ हामीले केही चिन्तनहरू चाहिँ थप गर्नुपर्ला जस्तो लाग्छ मलाई, दाइले अझ यसमा बढी सहयोग पुर्याउन सक्नुहुन्छ।
त्यही हो रायन दाई र ताराजीले जुन कुराहरू भन्नुभयो, हामी चाहिँ अहिले यो शिक्षक महाशयको अफिसमा छौँ, हामीले अब आउने दिनहरूमा बढी खोज निधि गर्नुपर्ने, जसले चाहिँ लाभ प्राप्त गर्नको लागि अनेक हत्खण्डा मचाइरहेछ तिनीहरूको लागि त हामी सधैँ चुनौतीको रूपमा अगाडि बढिरहेछौँ भन्नेलाई थाहा छ, यस्तै कुराहरूले गर्दा न हामीलाई अहिले चाहिँ यो एक प्रकारले घाँटी न्याक्ने जस्तो किसिमका परिस्थितिहरू सृजना गरेका हो, यसमा के छ दाइन दाइ?
होइन, इन्भेस्टिगेटिभ रिपोर्टिङ गर्नको लागि जसलाई रुचि छ जो जहाँ छ उसले त्यहीँबाट सुरु गर्दा हुन्छ, आफ्नो रुचिको क्षेत्रमा चाहिँ त्यहीँबाट गर्नुपर्छ। जस्तो म शिक्षक मासिकले मासिक प्रकाशन हो हामी त, हाम्रो त प्रयोजन त छुट्टै छ, होइन खास गरी कक्षा कोठाको पठन पाठनमै मद्दत पुर्याउने भन्ने, तर अब विद्यालय भनेको पठन पाठन मात्रै किताब मात्रै होइन, त्यो खेल मैदान बच्चाले उफ्रिनु पाउनु पर्ने जुन उसको अधिकार हो त्यो विद्यालयकै अङ्ग हो त्यो। अब अहिले सारा विद्यालयको त्यो जहाँ जति जग्गा छ हडपेर व्यापारी कम्प्लेक्स बनाउनेमा लागिरहेका छन्, त्यो एकातिर छ व्यापारी कम्प्लेक्स बनाउनु आफैमा भ्रष्टाचार हो, किनभने त्यो विद्यालयलाई बाल बच्चालाई उफ्रिनको लागि खेल्न चाहिन्छ भनेर सास फेर्न चाहिन्छ भनेर विद्यालय खाली जग्गा राखेको हो, त्यो मास्नु नै एउटा भ्रष्टाचार। अब दोस्रो भ्रष्टाचार आर्थिक भ्रष्टाचार दोस्रो के हो भने त्यो सम्पत्ति अब निजी फाइदातिर डोर्याइदिने त्यो संस्थालाई केही पनि नदिनु, संस्थालाई टोटल त्यसबाट डिप्राइभ गरिदिने त्यो खालका काम गऱ्यो भने हामी जस्तो आठ महिनादेखि जुद्धोदय स्कुलको इन्भेस्टिगेसन हामी आफै गरिराखेका छौँ, त्यसमा खोजिराखेका छौँ, लुकाउन खोजे र त्यो सञ्जाल त्यो जालो भ्रष्टहरूको त्यो स्वार्थी समूहहरूको जालो कति मजबुत रहेछ भने पुरै त्यो हाम्रो ब्युरोक्रेसी भने ब्युरोक्रेटिक सिस्टम प्रशासनिक सिस्टम जुन छ सरकारले गर्ला अड्डाले गर्ला भने तिनीहरूलाई नै तिनीहरूले अपाङ्ग बनाइदिइसकेका छन्। त्यसमा चाहिँ बिचरो बिचरो शब्द प्रयोग गर्नुपर्ने भयो मैले सूचना आयोगमा त्यो मेरो मित्रहरू बसेका छन् उनीहरू आदेश दिएको दिएकै गर्छन् आठ महिना भइसक्यो उनीहरूको आदेश काहीँ पालनै हुँदैन मैले केही सूचनाको टुक्रै पाउँदिनँ त्यसमा र उनीहरूलाई त्यो स्कुलले मात्रै होइन नदिएको सूचना उनीहरूको आफै भित्रको जो संयन्त्र छ प्रशासनिक संयन्त्र त्यसले पनि मद्दत गरिराखेको छैन त्यहीँभित्र चाहिँ त्यो हामी सर्लङ्गै देखा फेरि हामीले त्यो कुरा पनि छापिदिएका छौँ बाहिर ल्याइदिइसकेका छौँ त अर्थात् भन्न खोजेको के हो भने एकदमै यो संस्थागत हुँदै गएको छ र यो स्वाभाविक रूपमा राजनीतिक नेतृत्व कमजोर भयो राजनीतिक नेतृत्व दूरदर्शी भएन साना मसिना कुरामा अल्मलिने भयो भने त्यतिखेर शिर ठाडो पार्ने को हो भने फर्मल्ली शिर ठाडो पार्ने भनेको ब्युरोक्रेसी हो टेक्नोक्राटहरू उनीहरूले आफ्नो स्वार्थ त्यतिखेर जम्मै लाद्न सक्छ राज्यका सारा निर्णयमा अहिले धेरै नीति निर्णयमा उनीहरूका निर्णयहरू लादिएको म देखिराखेको छु त्यसमा जबकि पोलिटिकल नेतृत्व राजनीतिक नेतृत्व चाहिँ माथि आउनु पर्यो त्यसको परिणाम के भइदियो भने उनीहरूले राजनीतिक नेतृत्व पनि त्यसमा लटपटाइदियो हजुर हजुरहरूलाई अब जस्तो न्युज समाचार आउँछ नि अब के अरे ल्यापटप बाँडिदियो कहीँ पत्रकारलाई ल्यापटप बाँडिदिएछ त्यसको बारेमा टिका टिप्पणी गरिसक्न भ्याएको थिएन यहाँ सांसदलाई नै ल्यापटप बाँड्ने भनेलाई त्यो प्रस्ताव गऱ्यो त्यो कोही सांसदले ल्याएको होइन पक्कै होइन ल खोजी पठ्नुभयो भने त्यहीँभित्र फेला पार्नुहुन्छ त्यहाँ कुनै कर्मचारीले हजुरहरूलाई एउटा सांसद ल्यापटप चाहियो नि सांसद जस्तो त्यही पनि अब सङ्घीय संसदको सांसद भनेर फुरुङ्ग पारिदिन्छ अनि हाम्रो नेताजी सांसद पोलिटिकल प्राणीहरू त्यसैमा दङ्ग पऱ्यो ए मैले ठिक गरेँ कि बेठिक गरेँ अहिलेसम्म एउटा सांसदले बोलेको छैन मलाई चाहिँदैन है लिन्न भनेको छैन अहिले म पर्खिरहेको छु कि भन्छ कि कोही चाहिँ कमसँग मलाई चाहिँदैन ए बाबा जसले ल्यापटप चलाउने जाने छ ल्यापटप सब पहिल्यै छ हो त्यो जसले चलाउन जान्दैन त्यसलाई किन्छ है ल्यापटप त्यो चाहिँ होइन जरुरी नै छैन एउटा कुरो दोस्रो कुरो महिनाको त्यत्रो लाख डेढ लाख रुपियाँ उनीहरू विभिन्न उसबाट कमाइराखेको छ तिनीहरू आफै जोड्न सक्छ अब आज ल्यापटप दिन्छ अर्को वर्ष चाहिँ नि फेरि ल्यापटप होइन हजुर त्यो एउटा कुर्सी त चाहिन्छ नत्र बुढेसकालमा ढाड दुख्छ राम्रो कुर्सी पनि एउटा किनेर दिउँ भनेर प्रस्ताव ल्याइदियो भने के गर्छ यिनले नाइ भन्न जान्दैन
एउटा गाडी पनि चाहियो
अनि त्यसपछि गाडी पनि चाहियो होइन हजुर घरमा भएन अहिले त त्यो राम्रो चाहिँ अहिले अब यो बिजुली पनि अहिले भरपर्दो भयो एउटा त्यो हटप्लेट चाहिँ नि राखिदिनु पर्यो भने ठिकै हो सजिलो हुन्छ सांसदलाई खुदै हतार हतार हुन्छ होइन बेलुका गएर चिसो खाना खानुपर्छ कहिलेकाहीँ हो यो हटप्लेट राखिदिनु भयो भने त सजिलो हुन्छ भन्दैला त्यसमा निस्किने राखेको थियो नेतृत्व चाहिँ डम्प भएको के बोधो बोधो नेतृत्वको कारणले गर्दाखेरि राजनीति नै बोधो भइदिइराखेको छ त्यसपछि त्यसले अनि फाइदा अरूले उठाइरहेको छ हेर्नुहोस् त झन्नै 10 खर्ब राजस्व उठाउने यो मुलुक विकासमा 1 पैसा छैन उसँग अलिअलि विदेशीसँग अनुदान र ऋण मागेर विकासमा लगानी गर्ने 10 खर्ब ककरले खाने त त्यही राजनीति गर्नेहरूले विभिन्न किसिमले कर्मचारीले को अरू त्यो बाहेक कोही छ
त्यति 10 खर्ब मात्रै खाइदिए त हुन्थ्यो ऋण लिएको विदेशीसँग लिएको ऋण र सहायता पनि उनीहरूले नै खाने भए र अरू मुलुकको अरू प्राकृतिक स्रोत साधनहरूमा पनि भ्रष्टाचार उनीहरू नै गर्ने भए र जनतालाई दिने सेवा प्रभाव भनेपछि यो समग्रतामा प्रेस जगतले अहिले एउटा अनाखो भएर खोज्नुपर्ने अनन्त क्षेत्रहरू छन् तर यो बेलामा प्रेस स्वतन्त्रता नै कमजोर भयो भनेर सेल्फ सेन्सर्ड भएर हामीले यो काम गरेनौँ भने त नेपाली प्रेसको सुरुमा हामीले छलफल गरे जस्तो त्यो जुन हामीले गर्व गर्न लायक जुन चरित्र छ त्यो त खत्तम भएर जान्छ त्यसैले प्रेसलाई पनि हामीले अहिले बढी झकझकाउनु पर्ने जागरुक बनाइरहनु पर्ने नै बेला हो जस्तो लाग्छ यो
एकदम प्रेसले अहिले डराउनु पर्ने बिल्कुलै छैन डरायो अहिले प्रेस भने त्यसले आफ्नो ठाउँ गुमायो नेपाली प्रेसले किनभने अहिले त राखिरहेछ खुट्टा कमाउने बेला होइन यहाँ डरोसँग अहिले प्रेस उभ्यस्त अनि खुट्टा उनीहरूका चाहिँ काम्न थाल्छन् क्या अहिले नेपाली प्रेसले चाहिँ डरोसँग टेक्ने बेला हो अर्थात् अझ धेरैभन्दा धेरै इस्युजहरू उदाङ्गो पारिदियो देखाइ
आज राम्रो कुराकानी भयो. प्रेस डर हुनु पर्यो, प्रेसले पाउनु पर्ने अधिकार पनि पाउनु पर्यो. अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लागेका सबै प्रेस चाहिँ अब बढी जुझारु भएर अगाडि बढ्नु पर्यो. तपाईँहरूको केही मिठा कुराहरू गर्न मन छ भने हाम्रो फ्रिडम चौतारीमा तपाईँहरूलाई स्वागत छ. आजको पडकास्टमा तारनाथ दाहाल, राजा दाहाल र सहजमान श्रेष्ठलाई बिदा दिनुहोस्. धन्यवाद.